आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Sayama
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी गन्ती भन्ने पुस्तक त्यसको 32 र 33 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। 32 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौं रुबेन र गादका सन्तानहरूलाई यर्दनको पूर्वपट्टि बस्ने मंजूरी। यस अध्यायले हामीलाई उत्साह शून्य कुलहरूको बारेमा बताउँछ। रुबेन, गाद र मनुष्यका आधा कुल यर्दन नदीको गलत दिशामा जमीन माग्दछन्। यस घटनासँग हाम्रो निम्ति महान भयंकर आत्मिक उपयोग छ। जबकि हामी यर्दन नदीलाई ख्रिष्टको मृत्यु र पुनरुत्थानको रूपको रूपमा विचार गर्दछौ, 32:1-5 पदमा भनिएको छ, रुबेन र गादका सन्तानका बथानका बथान गाईबस्तु थिए, तिनीहरूले याजेर र गिलात गौचरणको लागि उपयुक्त रहेछन् भनी देखे। यसैले गाद र रुबेनका सन्तान मोसा, एलाजार, पुजारी र समुदायका नायकहरू कहाँ आएर यसो भने, अतारोत, दिबोन, याजेर, निम्रा, हेसबोन, एलाले, सबाम, नेबो र बौन, जुन देशलाई परमप्रभुले इसरायलीहरूका समुदायको सामु नष्ट गर्नुभएको थियो, यी देश गौचरणको लागि उपयुक्त रहेछन्। हामीसँग गाई वस्तु पनि छन्। यदि हामीमाथि तपाईँको निगाह भए यी देश हाम्रो अधिकारमा दिनुहोस्, हामीलाई यर्दन पारी चाहिँ नलैजानुहोस्। अहिले मोसा तिनीहरूको मागमा अति नै धेरै व्याकुल भएका छन्। अनि हामी देख्दछौ कि 6 र 7 पदमा भनिएको छ, मोसाले गाद र रुबेनका सन्तानलाई भने, तिमीहरूका दाजुभाइ उता लड़ाईमा जाँदा तिमीहरू चाहिँ यता ढुक्कै बस्छौ, परमप्रभुले दिनुभएको पारिपट्टिको देशतिर जान इसरायलहरूका चित्त तिमीहरू किन खलबलाइदिन्छौ। अहिले करिब 40 साल पहिले जब 10 भेद गर्ने वा जासुसहरूको नकारात्मक प्रतिवेदन वा रिपोर्ट सुनेथे, त्यस बेला इसरायलहरूको अति नै नराम्रो निरुत्साहको मसा याद गर्दछन्। अनि 8 र 9 पदले भन्दछ, कादेश बढ्नेबाट मैले तिमीहरूका बाबुहरूलाई यो देशको सेवा गर्न पठाउँदा तिमीहरूका बाबुहरूले यसो गरेका थिए, जब तिनीहरू एस्कोलको बेसीमा गएर यो देश देखे तब परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा नजाउन् भनी तिनीहरूले इसरायलहरूका चित्त खलबल पारिदिएका थिए। यो कुराको याद गरौं कि मूसा अहिले कुरा गरिरहेका जमात चाहिँ नयाँ पीढ़ीका मानिसहरू हुन्। तिनीहरू त्यस दयनीय अनुभवको याद गर्न धेरै नै साना उमेरका थिए र मूसा यसको तिनीहरूको निम्ति पुनर्लोकन गरिरहेका छन्। 10-13 पदमा भनिएको छ, त्यस दिन परमप्रभु क्रोधित हुनुभयो र यसो भनेर शपथ खानुभएको थियो, मैले अब्राहम, इसाक र याकुबसित शपथ खाएर प्रतिज्ञा गरेको देशमा मिश्रबाट आएका 20 वर्ष र उभोका कोही पनि पस्न पाउने छैनन्, किनभने तिनीहरूले पूर्ण रूपले मलाई पछ्याएनन्। कनजी, यपुन्यको छोरो कालेब र नुनको छोरो यहोशू मात्र पस्न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्पूर्ण रूपले परमप्रभुलाई पछ्याए। इसरायलहरूसँग परमप्रभु क्रोधित हुनुभयो र परमप्रभुको दृष्टिमा दुष्टता गर्ने पुस्ताका जम्मै नष्ट नहुन्जेल 40 वर्षसम्म उहाँले तिनीहरूलाई उजाड स्थानमा यता उता डुलाउनुभयो। मूसा डराउँछन् कि जवान पीढ़ी आफ्ना पिता पुर्खाहरूको असफलताको दोहोर्याउनेछन्। अनि 14 र 15 पदमा भनिएको छ, ए पापिष्टका सन्तान, इसरायलतर्फ परमप्रभुको अझ धेरै भयानक क्रोध फेरि जगाउनलाई तिमीहरू उठेका छौ, तिमीहरूले उहाँलाई पछ्याउन इन्कार गर्यो भने उहाँले यी सारा मानिसहरूलाई फेरि उजाड स्थानमै त्याग्नुहुनेछ र तिनीहरूका विनाशको कारण तिनीहरू बन्नेछौ। तपाई यहाँ मूसाको डरको राम्ररी बुझ्न सक्नुहुन्छ। भयानक उजाड स्थानमा 40 वर्ष कठिनाई र निरुत्साहको सहन गरिसकेपछि पनि प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने जोखिम अझै देखिन्थ्यो। 16-19 पदमा भनिएको छ, तब तिनीहरू मूसाको नजिक आएर भने, हामी आफ्ना भेडाहरूका निम्ति खोर अनि आफ्ना स्त्री र बाल बच्चाको निम्ति सहरहरू यहाँ बनाउन चाहन्छौ, तर हामी आफै चाहिँ इसरायलीहरूलाई तिनीहरूका ठाउँमा नपुर्याउन्जेल तिनीहरूका अघि लागेर सशस्त्र जान तयार छौं। यसै बीचमा हाम्रा स्त्री र बाल बच्चाहरू चाहिँ यस मुलुकका मानिसहरूबाट ती सहरहरूका पर्खालभित्र सुरक्षित रहनेछन्। इसरायलको हरेक मानिसले आफ्नो अधिकारको हिस्सा नपाउन्जेल हामी घर फर्कने छैनौं। यर्दन पारिपट्टि र त्यसदेखि उता तिनीहरूसित हामीहरू हिस्सा लिने छैनौं, किनकि हाम्रो अधिकारको हिस्सा यर्दन वारी पूर्वपट्टि नै परेको छ। अहिले तिनीहरूले 9.5 कुलहरूलाई प्रतिज्ञाको मुलुक लिनलाई सहायता गर्न आफ्ना लड़ाकुहरूलाई पठाउने प्रस्ताव राखे। यस आधारमा मूसाले तिनीहरूलाई यर्दनको पूर्वपट्टि बस्न मंजूरी दिए। तिनीहरूले यो गर्नलाई सहमति मात्र भएनन्, तर हामी यहोशु 12-16मा पत्ता लगाउँछौ कि तिनीहरूले आफ्नो प्रतिज्ञा अनुसार यसको गरेर नै छाडे, यसको पालन नै गरे। मूसाले तिनीहरूलाई चेतावनी दिए। 23 पदमा भनिएको छ, तर तिमीहरूले यसो गरेनौ भने तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ र तिमीहरूको पापले अवश्य तिमीहरूलाई फेला पार्नेछ। मित्र गलाती 6:7 पदले भन्छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ। मलाई वास्ता छैन कि तपाईँ को हुनुहुन्छ वा तपाईँ कहाँ हुनुहुन्छ, तपाईँको पापले अवश्य तपाईँलाई फेला पार्नेछ। जुन तरिकामा तपाईँ पाप गर्नुहुन्छ त्यही नै तरिकामा तपाईँले कुनै दिन कटनी गर्नुपर्ने हुन्छ। यही नै यो कथनको अर्थ हो। अनि 33 पदमा भनिएको छ, तब मूसाले गाद र रुबेनका सन्तान र योसेफका छोरा मनश्शेका आधा कुललाई एमोरियाका राजा सिहोनको राज्य र बासनको राजा ओकको राज्य उनीहरूको सिमानाभित्र पर्ने शहरहरू समेत सम्पूर्ण देश दिए। यी कुलहरू जसले यर्दनको गलत दिशातिर रहनुलाई चुनेथे तिनीहरूले यर्दन नदी पार गर्ने अवसर पाएनन्। मित्र, हामीले यो कुराको महसुस गर्न आवश्यक छ कि यर्दन नदीले हाम्रो मृत्युको प्रतीक गर्दैन। जब हामी यहोशुको पुस्तकमा प्रवेश गर्दछौ हामी यो कुरा देख्छौ कि यसले सिकाउँछ हामी कनानतिर पार गर्न सक्छौ। अर्को शब्दमा, आज परमेश्वरको सन्तानको निम्ति रहने दुई स्थानहरू छन्। तपाईँ यस संसारको उजाड स्थानमा रहेर आत्मिक रूपमा अति नै दरिद्र र कंगाल हुन सक्नुहुन्छ, या कनानद्वारा प्रतिनिधित्व गरेका आत्मिक आशिषहरूको स्थानमा प्रवेश गर्न सक्नुहुन्छ। अहिले कसरी तपाईँ यर्दन तरेर आत्मिक आशिषहरूका स्थानमा पार गर्न सक्नुहुन्छ? जब हामी इसरायलका सन्तानहरू यर्दन नदी पार गरेको देख्छौ हामी यहाँ दुई कुरा महान सन्देशहरू पाउँछौ। यर्दनमा खड़ा गरेका ढुङ्गाहरूले ख्रिष्टको मृत्युको बताउँछ, अनि यर्दनबाट ढुङ्गालाई लिने कुराले ख्रिष्टको पुनरुत्थानको बताउँछ। तपाईँ र म ख्रिष्टको मृत्यु र पुनरुत्थानद्वारा हाम्रो आत्मिक आशिषहरू पाउँछौ। आज हामीले यो कुराको थाहा पाउनु पर्छ कि हामी उहाँसँग गाडिएका छौ, उहाँसँग पुनः ब्युति उठेका छौ। हामीले यस तथ्यमा आश्रित हुनुपर्छ कि हामी उहाँसँग जोडिएका छौ। हामीले त्यस किसिमको आधारमा समर्पण गर्नुपर्दछ ताकि तपाईँ र म हाम्रा आफ्ना आत्मिक आशिषहरूको अपनाउन सक्छौ। 2.5 कुलहरू यर्दन तरेनन्, पार गरेनन्, तब तपाईँलाई थाहा छ यसको नतिजा के भयो। जब हाम्रा प्रभु पृथ्वीमा हुनुहुन्थ्यो एक समय उहाँ भीड़हरूबाट सुटुक्कै निस्किजान कोशिश गरिरहनु भएको थियो। मर्कुश 5:1 भन्छ, अनि उहाँहरू समुद्रको पारिपट्टि गिरासिनीको देशमा आउनुभयो। अहिले ती गिरासिनीहरूको थिए, तिनीहरू गातका कुलहरू थिए जो यर्दन नदीको गलत दिशापट्टि बसिरहेका थिए। जब येशु तिनीहरू कहाँ आउनुभयो तपाईँलाई थाहै होला, उहाँले तिनीहरूलाई सुँगुर पालन कार्यमा लागेको भेटाउनुभयो। जब उहाँले भूतात्माले ग्रसित व्यक्तिलाई निको पार्नुभयो, गिरासिनका मानिसहरूले वा गाद्रिनीहरूले येशुलाई आफ्नो मुलुक छोड़ी जानलाई विन्ती गरे। तिनीहरू अति नै दयनीय अवस्थामा लिप्त भइसकेका थिए। यो सधैं परमेश्वरको बच्चाहरूमा घट्न सक्छ जो यर्दनको पार गर्न र प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न असफल रहन्छन्। यसपछि हामी अध्याय 33 पनि हामफालौं। यहाँ हामीसँग तिनीहरूका यात्राको रेकर्ड वा टिपट बही छ। हामीले पहिले भनिसकेका छौ कि तिनीहरूका उजाड स्थानमा 40 वर्षको पथभ्रष्ट भौतारी हिँडाईको अवधिका अन्य के कुरा घटे। त्यसको रेकर्ड छैन। खालि केही पृथक घटनाहरू मात्र छन्, छुटपुटका घटनाहरू। तर त्यहाँ यात्राको अर्थात तिनीहरूले शिविर राखेका लग वा टिपट बही छ। 33 अध्यायको एक पदले भन्छ, मूसा र हारूनको नेतृत्वमा रहेर मिश्रबाट इसरायलीहरू दलदल गरी आउँदा तिनीहरूको यात्राको विवरण यही हो। यहाँ निम्न पदहरूमा त्यस्ता केही पदहरू छन् जुन पढ्नलाई त्यति मजाको छैन। अनि 25 28 पदमा भनिएको छ, तिनीहरू हरादाबाट हिँडेर मखेलोतमा बास बसे, मखेलोतबाट हिँडेर तहतमा बास बसे, तिनीहरू तहतबाट हिँडेर तेह्रमा बास बसे, तिनीहरू तेह्रबाट हिँडेर मित्कामा बास बसे। म यसलाई विविधा नभएको अति नै पटै लाग्दो खण्ड भन्दछु। हामी जान्न चाहन्छौ कि त्यहाँ के भयो त्यो, तर त्यहाँ के कस्ता कुराले स्थान लिएका थिए सोको बारेमा केही पनि भनिएको छैन। यदि तपाई एक मित्रसँग भेटघाट गर्न जानुभयो जो पूरै युरोप राष्ट्रको यात्राबाट फर्किआएथ्यो, तपाई उसको यात्राको बारेमा तपाईलाई तमाम कुरा सुनाएको वा भनेको चाहनुहुन्छ। यदि उनले भने तिनीहरू रोममा गए, त्यसपछि तिनीहरू मिलानमा गए, त्यसपछि फ्लोरेन्समा गए, त्यसपछि तिनीहरू स्विजरल्याण्ड गए र त्यहाँदेखि लुसेना, त्यसपछि ज्युरिक, अनि त्यसपछि जेनेभा, अनि त्यसपछि जर्मनी हुँदै फ्रेङ्कफर्ट अनि इत्यादि इत्यादि, तपाईँ निश्चय नै उसलाई तिनीहरूले के देखे र के गरे सो कुराहरू सोध्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ, होइन र? तिनीले खालि विभिन्न स्थानहरूका आफ्ना यात्राको बारेमा मात्र बताए, तिनीहरूको यात्रा वा ट्रिपको विवरण अति नै पटै लाग्दो कुरा हुने थियो। यही नै यो अध्यायको सम्बन्धमा मेरो विचार छ। यो पढ्नलाई त्यति धेरै चाखलाग्दो छैन, रुचिकर म त्यति देख्दिन। तैपनि अरू शास्त्रको अंग र अंशहरूसँग महान आत्मिक पाठहरू भए चाहिँ यस अध्यायसँग पनि हाम्रो निम्ति महान आत्मिक पाठ छ। यद्यपि यो अध्याय पद दर्शक नक्सा जस्तो भए तापनि र पढ्नलाई त्यति चाखलाग्दो नभए तापनि यसले ती कुराहरूको प्रकट गर्दछ कि यी मानिसहरूले लिएका हरेक कदमहरू परमेश्वरले टिपोट गर्नुभयो, रेकर्ड गर्नुभयो। वास्तवमा उहाँ तिनीहरूसँग उजाड स्थान भरेको यात्रामा हरेक कदमहरूमा हुनुहुन्थ्यो। यसरी हामीसँग तिनीहरूको यात्राको टिपोट बही छ। जहाँ तिनीहरू गए, हरेक समय तिनीहरूले छाउनी वा शिविर खड़ा गरे, उहाँ तिनीहरूसँग हुनुहुन्थ्यो। यो स्पष्ट छ कि उहाँसँग तिनीहरू गइरहनु भएको थिएन। यसको मतलब प्राय जसो समयमा तिनीहरूका हृदय उहाँको विरूद्धमा विद्रोहमा थिए, तर उहाँले तिनीहरूलाई कति पनि छोड्नु भएन, उहाँले तिनीहरूलाई कहिले पनि त्याग्नु भएन। यो परमेश्वरको वचनको एक महान सत्यता हो, म तिनीहरूलाई कहिले छोड्ने छुइनँ न त्याग्ने नै छु। येशूले उही कुरा आफ्नो तलको कोठाको वार्तालापमा भन्नुभयो, म तिमीहरूलाई टुराहरू जस्तै छोड्ने छुइन, म तिमीहरू कहाँ आउनेछु। कसरी? पवित्र आत्मा पठाउनु भएर। पवित्र आत्मा हरेक विश्वासीहरूमा बास बस्नुहुन्छ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ सधैँको निम्ति उहाँबाट टाढा हुन सक्नुहुन्न। उहाँले तपाईँलाई जान दिनुहुने छैन, उहाँ तपाईँसँग सम्पूर्ण बाटोमा जानुहुनेछ। हामी ठोकर खान सक्छौ, लडबरिन सक्छौ र लड्न पनि सक्छौ। हामी त्यस किसिमले उहाँलाई नपछ्याएको हुन सक्छ हुन जुन हामीले पछ्याउनु पर्ने, तर परमेश्वरलाई धन्यवाद होस्, उहाँ हामीसँग सम्पूर्ण हाम्रो यात्राका बाटोहरूमा जानुहुन्छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्दा तिनीहरूले के गर्नुपर्दछ त? गन्ती 33 अध्याय 51-56 पदमा भनिएको छ, इसरायलहरूलाई भन, जब तिमीहरू यर्दन नदी तरेर कनान देशमा पुग्छौ, तब तिमीहरूले त्यस देशका बासिन्दाहरू सबैलाई त्यहाँबाट धपाइदिनु र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे प्रतिमाहरू सबै नष्ट पारिदिनु, उनीहरूका डाँडाका थानहरू भत्काइदिनु, त्यो देश कब्जा गरेर तिमीहरू त्यही बसोबास गर्नु, किनभने त्यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु। तिमीहरूले आफ्ना आफ्ना वंश अनुसार त्यस देशमा चिट्ठा हालेर हिस्सा बाँड्नु, धेरै परिवार हुने वंशलाई ठूलो अधिकार दिनु र थोरै परिवार हुने वंशलाई तिमीहरूले सानै अधिकार दिनु, जसको चिट्ठा जहाँ पर्छ त्यो त्यसकै होस्, तिमीहरूका पुर्खाका कुल अनुसार तिमीहरूले हिस्सा बाँड्नु। तर तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने रहन दिएकाहरू चाहिँ तिमीहरूका आँखामा परेका छेस्का र जिउमा बिजेका काँड जस्तै हुनेछन् र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दुःख दिनेछन्, अनि मैले उनीहरूलाई जे गरौंला भनी ठानेको थिए त्यो म तिमीहरूलाई गर्नेछु। यहाँ के त्यस्ता कुराहरू छन्, धेरै मानिसहरू विशेष गरेर संशयवादीहरू यसको बारेमा प्रश्न उठाउँछन्। ती मानिसहरू भन्छन्, किनकि तिनीहरू सोच्दछन् त्यस मुलुकमा मूल बासिन्दाहरूलाई मुलुकबाट इसरायलीहरूलाई धपाउन आज्ञा दिने काम अति नै क्रूर निर्दयी कुरा हो, जबकि इसरायलीहरू पनि अनज्ञाकारी भएका थिए। तिनीहरू तर्क गर्दछन् कि किनभने त्यस मुलुकका मूल बासिन्दाहरू त्यति प्रिय असल मानिसहरू थिए जसलाई प्रभुले मुलुकबाट धपाउने चाहना निश्चय नै समर्थन गर्न नसकिने कुरा हो। त्यही नै तरिकामा सालौंदेखि संशयवादीहरू लिबरलहरू कुरा गरिरहेका छन्, बात गरिरहेका छन्। अमित्र, यसमा मसँग केही समयको लागि हेर्नुहोस्। भजन संग्रह 24 अध्यायको एक पदले भन्छ, पृथ्वी र त्यसमा भएका जे जति थोक छन् सबै परमप्रभुकै हुन्, संसार त्यसमा बास गर्नेहरू सबै पनि, यो उहाँको पृथ्वी हो। जे गर्नुपर्ने हो सो उहाँले आज्ञा गर्नुहुन्छ। उहाँले इसरायलीहरूलाई तिनीहरूका मुलुकमा गएर तिनीहरूका तस्वीरहरू वा प्रतिमाहरू ध्वस्त गर्न आज्ञा गर्नुभयो। आज भूगर्भ शास्त्रीहरूले तिनीहरूको खनेर निकालिरहेका छन् अनि तिनीहरूले उनीहरूका ढलौटे प्रतिमाहरू सबै ध्वस्त गर्नुपर्ने थियो। तिनीहरूले उनीहरूको उच्च स्थानहरू भत्काउनु पर्ने थियो। यिनीहरू अन्य जाति र प्रतिमा पूजकहरूका स्थानहरू थिए, जहाँ अति नै घृणित अभ्यासहरूले स्थान लिने गर्दथे वा हुने गर्दथे। कनानीहरू अति नै नीच आत्मिक स्थितिमा थिए। तिनीहरू जीवित र सत्य परमेश्वरबाट टाढा भौतारी गएका प्रतिमा पूजकहरू मात्र थिएनन्, तर स्वच्छन्द सम्भोग र यौन पापहरू तिनीहरूको जीवनको ढाँचा साथै आराधनाको एक अंश थियो। परिणामस्वरूप कनानीहरूलाई यौन संक्रामक रोगले नष्ट गरिएका थिए। आज यही नै दशा सत्य छ। आज हामीसँग भयानक यौन संक्रामक रोगहरूको महामारी छ अनि यो अति नै खतरनाक महामारी हो। यसले मानव जातिमा अति नै विशाल चोट पुर्याउँदछ। अहिले यस्ता रोग बोक्ने कनानीहरू संसारका दोबाटोहरूमा रहन्दथे। त्यो मुलुक पृथ्वीमा भएको एक अति नै संवेदनशील विशेष ठाउँ थियो। त्यो अझै पनि छ र त्यो सधैँ रहनेछ, अनि म सोच्दछु कि यो अझै हुनेछ। यो सामरिक महत्वको स्थान हो र संसारका सेनाहरू त्यस मुलुकमा भएर अगाडि बढेथे। संसारका व्यापारी बाटोहरू त्यही बाटो भएर जाँदथे। कनानीहरूले निश्चय नै थुप्रै मानिसहरूसँग सम्पर्क गरे र तिनीहरूले ती कनानीहरूका घृणित रोगहरू हरेक जग्गा बोकेर लगिरहेका थिए। त्यसकारण परमेश्वर त्यस मुलुकमा नयाँ बासिन्दाहरूलाई राख्न गइरहनु भएको छ। कनानीहरूले उहाँको धन सम्पत्ति र जय जेथाको नष्ट गरिरहेका थिए र तिनीहरूले बाँकी अन्य मुलुकका मानव जातिहरूलाई पनि चोट पुर्याइरहेका थिए। त्यसकारण परमेश्वरले तिनीहरूलाई त्यस मुलुकबाट हटाउन गइरहनु भएको छ। मित्र, मौका आएर यो नभन्नुहोस्, परमेश्वरसँग त्यो गर्ने कुनै अधिकार छैन। यो वास्तवमा कृपाको दयाको क्रिया हो, दयाको कृपाको क्रिया थियो। परमेश्वरले आइरहेको पीढ़ीहरूको निम्ति कनानीहरूलाई ध्वस्त गर्नुभयो अनि त्यही नै कारण थियो जब उहाँले जल प्रलय पठाउनु भएको थियो। परमेश्वर भविष्यका पीढ़ीहरूलाई सुरक्षा गरिरहनु भएको थियो। मेरो मित्र, परमेश्वरलाई आलोचना नगर्नुहोस्, परमेश्वरलाई इन्साफ गर्न नबस्नुहोस्। कुनै पनि परिस्थितिमा समावेश भएका सबै कुराहरूको बुझ्न हामी सक्दैनौं। एउटा कुरा हामी जान्दछौ, जबसम्म शान्तिको राजकुमारले पृथ्वीमा शासन गर्नुहुने छैन तबसम्म हामी शान्तिहरूको अनुभव कहिले पनि गर्ने छैनौं। त्यस बेलासम्म परमेश्वरले राष्ट्रहरूलाई अर्को राष्ट्रहरूमाथि इन्साफमा प्रयोग गर्नुहुनेछ। परमेश्वर आजको यो बाइबल अध्ययनबाट हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। Thank you.
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536979847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।